بسم الله الرحمن الرحيم. الحمد لله الحمد لله وكفى وسلام على عباده الذين اصطفى. أما بعد، أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. بل الإنسان على نفسه بصيرة ولو ألقى معاذيره. سبحان ربك رب العزة عما يصفون وسلام على المرسلين والحمد لله رب العالمين. اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم. حضرت جی رحمۃ اللہ علیہ فرماتے ہیں، آج کی گفتگو کا عنوان ہے دید قصور. یہ ایک اصطلاح، ایک ٹرم ہے جو امام ربانی مجدد الفسانی رحمہ اللہ نے اپنے مکتوبات میں پہلی مرتبہ استعمال فرمائی. دید قصور کا مطلب یہ ہے کہ انسان کی نظر اپنے عیبوں پر رہے. اپنے عیبوں کو دیکھنا، اپنے عیبوں پر نظر رکھنا، اس کو دید قصور کہتے ہیں. قصور، کمی، کوتاہی کو دید دیکھنے کو بولتے ہیں. تو انسان اپنی کوتاہیوں کو، اپنی کمیوں کو دیکھے. اس اصطلاح کے الفاظ سے ہی مقصد کا پتہ چل جاتا ہے. یہ بڑا اہم عنوان ہے، اس لیے کہ اس میں انسان کی اصلاح کا دار و مدار ہے. ہمارے مشائخ نے یہ بات لکھی ہے کہ جب اللہ رب العزت کسی بندے سے راضی ہوتے ہیں تو اس کے عیوب اس کی نظر میں واضح فرما دیتے ہیں. اللہ کے راضی ہونے کی نشانی کہ اللہ بندوں کے عیوب کو اس پر ظاہر کر دیتے ہیں. اور جب اللہ تبارک و تعالیٰ کسی سے ناراض ہوتے ہیں، اس کے عیوب اس کی نظروں سے چھپا دیتے ہیں. تو اس کا نقصان یہ ہوتا ہے کہ انسان جو غلطی کر رہا ہے اس کو غلطی نہیں سمجھتا. جب غلطی نہیں سمجھتا تو توبہ کیوں کرے گا؟ توبے کی توفیق نہیں ملتی. اس کو پتہ نہیں چلتا کہ میں کوئی گناہ بھی کر رہا ہوں. شیطان انسان کے عملوں کو ایسے مزین کر دیتا ہے کہ بندہ اپنے تانبے کو بھی سونا سمجھتا ہے، اپنے کھوٹے کو بھی کھرا سمجھتا ہے. تو یہ بہت بڑا گناہ ہے اور بہت اہم عنوان ہے کہ انسان کی نظر اپنے عیبوں پر پڑے. حضرت فرماتے ہیں، ہماری حالت آج گردنیں تنی رہتی ہیں، آنکھیں کھلی رہتی ہیں، انسان دوسروں کے چہروں کو دیکھتا پھرتا ہے اور ان کے عیب گنتا پھرتا ہے. اے کاش یہ گردن جھک جاتی، یہ آنکھیں بند ہو جاتی، یہ نگاہیں اپنے سینے پہ پڑتی کہ میرے اندر کیا عیب چھپے ہوئے ہیں. بہادر شاہ ظفر، مغل بادشاہ کے سب سے آخر، جن کو انگریز قید کر کے برما لے گئے، قید کر دیا، جیل میں رکھ دیا، تو ان کے عجیب و غریب اشعار ہیں. وہ قید خانے میں بھی انہوں نے بہت سے عجیب اشعار لکھے. تو ان کے اشعار میں سے ایک شعر ہے، نہ تھی خود کو اب جب اپنی خبر، رہے دیکھتے اور اوروں کے عیب و ہنر، پڑی جب اپنی خطاؤں پہ نظر، نگاہوں میں کوئی برا نہ رہا. نہ تھی جب خود کو اپنی خبر، رہے دیکھتے اوروں کے عیب و ہنر، پڑی جب اپنی خطاؤں پہ نظر، نگاہوں پہ کوئی برا نہ رہا. تو جب تک اپنے بارے میں احساس نہیں تھا، دوسروں کے عیب کو دیکھتے رہتے تھے، لیکن جب اپنے پر نظر پڑی، میں کیا ہوں، میری حیثیت کیا ہے، تو نگاہوں میں کوئی بھی برا نہیں لگا. برا ہوں تو میں برا ہوں سب سے، وہ محسوس ہونے لگا. آج وہ باطن کی نعمت ہم سے چھن چکی ہے. وجہ کیا ہے کہ ہم ایسے آئے हम अपने आयब को आयब नहीं समझते, हमें दूसरों के आयब देखने से फुर्सत नहीं मिलती, हर वक्त दूसरों के आयब टटोलते फिरते हैं। दूसरों की बुराइयाँ, बुराई हमारी अच्छाई तो नहीं बन सकती। क्या फरमाया, दूसरों की बुराई हमारी अच्छाई तो नहीं बन सकती, तो क्या फ़ायदा दूसरों के आयब देखने का। कहते हैं, मर्द सबसे ज़्यादा ख़तरनाक अब बीमारी बीमारी है, लेकिन वो बीमारी सबसे ज़्यादा ख़तरनाक है जिसको बीमार बीमारी ना समझे। कहते हैं, वो मर्द सबसे ज़्यादा ख़तरनाक होती है जिसको मरीज़ मर्ज़ ही ना समझे। जैसे आजकल आम तौर से ज़ुबानों पर है, हज़रत फोर्थ स्टेज में आप मालूम हुआ कैंसर है घर को, ऐसा बोलते हैं। जब तक पता नहीं चलता कि कैंसर की बीमारी है, इसे लगी हुई है ऐसा करके। अल्लाह हिफाज़त फरमाए। अफलातून बड़े हकीम थे, उनसे लोगों ने जब पूछा तो उन्होंने यही जवाब दिया, वो मर्ज जिसे इंसान मर्ज ही ना समझे, ये सबसे ख़तरनाक मर्ज है। जब मर्ज ही नहीं समझेगा तो इलाज की फिक्र ही नहीं करेगा, तो मर्ज को फैलने का मौका मिल जाएगा। इसी तरह जो इंसान अपनी खामी को खामी ही नहीं समझेगा, वो आदत बन जाएगी, रासिख हो जाएगी और बिलाखिर इंसान के गुमराह होने का सबब बन जाएगी। इसलिए अपने आयबों पर नज़र रहनी चाहिए। अब इसमें शैतान क्या करता है, हमारी बुराइयों को भी अच्छाइयाँ बताता है, तो क्या ये ख़राब ख़राब करते नहीं, अच्छे अच्छे। हज़रत ख़ुद अपना एक वाक़या ज़िक्र करते हैं, हमें ख़ुद भी इसका बाज दफ़ा तजर्बा हो। एक दोस्त थे हमारे इंजीनियर, और ज़िंदगी उनकी बिल्कुल आमियाना थी, काम ज़िंदगी, सुन्नत से महरूम, पांच फ़र्ज नमाज़ों से भी महरूम, कभी नमाज जुमा पढ़ लिया तो पढ़ लिया, सिगरेट की आदत थी, वीडियो फिल्में और टीवी देखते थे, बदनजरी करते थे, झूठ भी बोलते थे, झूठी कसमें भी खाते थे, गरज की एक गाफिलाना ज़िंदगी थी। एक दिन कुछ मौका मिल गया तो इस आजिज ने उनके सामने तौबा इस्तिग़फ़ार के उन्वान पर कुछ गुफ्तगू की। हज़रत, अब हज़रत इधर से तौबा इस्तिग़फ़ार माफ़ी तलाफ़ी की बात कर रहे हैं, उधर से उनकी तरफ से क्या रिएक्शन होता है। मकसद था कि क्या पता अल्लाह ताला इसके दिल को तौबे की तरफ मोड़ दे। खैर, बात तो उन्होंने बड़े गौर से सुनी और गौर से सुनने के बाद कहने लगे कि जी, आपने बड़ी अच्छी बातें सुनाई, दिल में उतर गई हैं, बड़ा असर हुआ। क्या बोल रहे हैं, मेरे ऊपर बड़ा असर हुआ। वैसे एक बात है, अपने इरादे से तो कभी कोई गुनाह नहीं किया, गैर इरादी तौर पर कोई गुनाह हो गया तो अल्लाह माफ़ करने वाले हैं। हज़रत फरमाते, उस वक्त मुझे अपने पाँव के नीचे से ज़मीन सरकती नज़र आई, या अल्लाह, इतना बड़ा इंसान अंधा हो जाता है कि ये ज़िंदगी, अल्लाह, इतना भी इंसान अंधा हो जाता है कि ये ज़िंदगी है, और इसके बाद ये बात कह रहा है कि इरादे से तो कभी कोई गुनाह नहीं किया, न पांच नमाज़ों का छोड़ना गुनाह, न बदनजरी गुनाह, न गाना बजाना फिल्में देखना गुनाह, पता नहीं फिर क्या उसकी नज़र में क्या गुनाह है। तो यूँ आँखों पर पट्टी बन जाती है कि इंसान फिर कबीरा गुनाह का भी मुर्तकिब हो जाता है, और वो उसे ठीक समझता है, इसलिए कि शैतान कोई ना कोई बहाना बंदे के सामने पेश कर देता है। रिश्वत लेने वाले वो कैसी बातें करते हैं, हजरत सुना रहे हैं। एक रिश्वत लेने वाले साहब ने कहा कि जी बात यह है कि हमने तो दो ही रोटियां खानी होती है, बाकी फिर बीवी बच्चों का पेट पालना भी तो ज़रूरी है, फ़र्ज है। रिश्वत लेने के लिए शैतान ने उसके दिल में देखो क्या बहाना डाल दिया है, तो नतीजा ये निकला कि इंसान अपने आइबों को आइब भी नहीं समझता। जब आइब भी नहीं समझता तो फिर तौबे की तौफीक भी नहीं मिलती। अल्लाह ताला हमें ये नफ्स शैतान के मकर से बचाए। अल्लाह पाक फरमाते हैं वक़ैदना लहुम कुराना वज़य्यनू लहुम मा बैना अयदीहिम व मा खल्फहुम। मुसल्लत कर दिया हमने उन पर शयातीन और उन्होंने उनके अगले और पिछले आमाल उम्दा करके दिखा दिए। तो शयातीन उनके आमाल को अच्छा करके दिखाते हैं। तो इंसान के अमल शैतान मुज़य्यन करके पेश करता है। अब देखो मिसाल के तौर पर एक मिसाल दे रहे हज़रत थे, कोई साहब नमाज मस्जिद में जमात के साथ नहीं पढ़ते, शैतान जहन में डाल देगा इमाम साहब अच्छे नहीं इसलिए मैं घर ही नमाज़ पढ़ लेता हूँ। वो जी मौलवी ऐसे ही होते हैं, अपनी हालत का पता नहीं कि मुझे पांच फर्ज नमाजें भी नसीब नहीं होती। उलमा पर एतराज़, बिजनेस में गलत काम खिलाफ़ शरीयत काम करेगा, वो जी क्या करें सभी करते हैं। ये ज़माने में ये सब नहीं का तो होता क्या आदत, झूठ नहीं का तो व्यापार होता क्या आदत, ऐसा बोल डालते लोग, झूठ नहीं का तो व्यापार न क्या आदत ऐसा। तो फरमाया शैतान मुज़य्यन कर देता है आमाल को। अल्लाह, एक हिकायत सुनाते हैं। एक हिकायत मशहूर है कि एक चोर था, उसका बेटा भी चोर बना। यहाँ हज़रत मौलाना मोहम्मद याकूब साहब रहमतुल्लाह अलैहिम विशारम के बुज़ुर्ग थे, काशिफुल हुदा में बड़े हजरत थे, उनके घर में एक चोर आकर चुरा लिया। बहुत पहले की बात है, आपको मालूम है कि नहीं कि तब लोग आपस में बात करते, एक जना बोला कैसा रजील चोर रहेगा हज़रत के घर में आग चुराया ना हज़रत बोले उन्हें चोर है तो रजील है, उन्हें नहीं तो कहीं कुछ चुराता था, उन्हें क्या चोरी करता है क्या माना तूने क्या रजील है उन्हें जब भी आकर चोरी किया है ऐसा कर किया। तो क्या बताते हैं बाप भी चोर बेटा भी चोर। एक दफ़ा वो अपने वालिद का कोई सियाह कारनामा बयान कर रहा था, अपने बाप के बारे में बोल रहा है। अच्छा, कोई चोरी की वारदात सुना रहा था तो बाप डाकू, तो डाकू को कैसा पेश कर रहा है, और जिसके घर में डकैती का काम कर रहा है, डाका डाल रहा है, वहाँ बेचारे एक अल्लाह वाले नमाज पढ़ रहे हैं, तहज्जुद पढ़ रहे हैं, उनको इन्हें क्या बोलता है सुनो। तो बात करते हुए कहता है कि अबू बिहिश्ती ने, यानी अपने बाप जन्नती ने कहा, बिहिश्ती का तो जन्नती, अबू बिहिश्ती ने जब फला घर का दरवाज़ा खोला तो आगे वो बदमाश खड़ा तहज्जुद की नमाज़ पढ़ रहा था। अल्लाह, नकब लगाने वाला अबू बिहिश्ती बड़ा जन्नती और तहज्जुद पढ़ने वाला आदमी बदमाश। क्या ये होता है आँखों पर पट्टी बन जाना। ये जब बन जाती है तो फिर इंसान नेकी और बदी की तमीज़ खो बैठता है। अल्लाह ताला हम सबको दीदे कसूर नसीब फरमाए। इसीलिए अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम की जो दुआएं हैं, क्या उसमें यह है, अल्लाहुम जालना मिनल लजीना इज़ा अहसनु इस्तबशरु व इज़ा असाउ इस्तगफरु। अल्लाह हमें उन लोगों में बना दे जो अच्छा काम करें, नेक काम करें तो खुश हो जाएं, अल्लाह की तौफीक से, और जब बुराई करें गुनाह करें तो फौरन तौबा इस्तिग़फ़ार करें, उन लोगों में हमको बना दे। तो गलती हो जाए तो तौबा इस्तिग़फ़ार की तौफीक मिले, ऐसे लोगों में हमारे को बना दे अल्लाह। अल्लाहुम्मा जालनी फ़ी ऐनी सगीरा وفی عین الناس کبیرہ، اللہ مجھے اپنی نگاہ میں چھوٹا بنا، اوروں کی نگاہ میں بڑا بنا، اپنی نگاہ میں انسان چھوٹا بنے۔ اللہ تعالیٰ ہمیں یہ صفات نصیب فرمائے۔ تھوڑی دیر کے لیے مراقبہ کریں گے، اس کے بعد دعا ہوگی، آنکھوں کو بند کر لیں، سر کو جھکا لیں، دنیا اور دنیا میں جو کچھ ہے اس سے ہٹ کٹ کر اللہ کی طرف متوجہ ہو جائیں، نیت یہ کریں اللہ کی رحمت آ رہی ہے، دل میں سما رہی ہے، دل سے گناہوں کی ظلمت اور سیاہی دور ہو رہی ہے، اور دل کہہ رہا ہے اللہ 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 اللہ۔ لا الہ الا اللہ سبحان ربی العلی العلی العظیم۔ دعا فرما لیں، اللہم لک الحمد و لک الشکر، لا نحصی ثناء علیک، انت کما اثنیت علی نفسک، فلک الحمد حتی ترضا، یا ربی لک الحمد کما ینبغی لجلال وجہک وعظیم سلطانک۔ اللہم صلی علی سیدنا محمد وعلی علی سیدنا محمد وبارک وسلم۔ ربنا ظلمنا انفسنا وان لم تغفر لنا وترحمنا لنکونن من الخاسرین۔ اللہ ہم ظاہر میں آپ کے بندے، حقیقت میں نہایت گندے، اللہ ہمارے دل کی گندگی کو دور فرما، شرمندگی اور شرمندگی والوں کاموں سے محفوظ فرما۔ اللہ برے دن سے، بری رات سے، بری بات سے، برے کام سے، برے انجام سے ہماری حفاظت فرما۔ اللہ سوئے خاتمہ سے ہماری حفاظت فرما۔ اللہ ہم سفید سفید کپڑے پہن کر مخلوق کو تو دھوکہ دے سکتے ہیں، اللہ آپ کو دھوکہ نہیں دے سکتے۔ اللہ اللہ دو رنگی سے بچا لیجئے، اللہ اخلاص عطا فرما دیجئے۔ اللہ اے اللہ ہمیں دید قصور عطا فرمائی، اللہ دید قصور عطا فرمائی۔ اللہ اپنے ایک ایک گناہ کو جان جان کر اے اللہ اسے دور کرنے کی ہمیں کوشش کی توفیق عطا فرمائی۔ اللہ کھرچ کھرچ کر ہمارے اندر سے گناہوں کو نکال دیجئے، اللہ نکال دیجئے۔ اللہ گناہوں کے دلدل میں پھنسے ہوئے ہیں، اللہ زندگی گزرتی جا رہی ہے، اللہ معلوم نہیں کل کب چل چلاؤ کا وقت آ جائے، آپ کی بارگاہ میں حاضر ہونا ہو جائے۔ اللہ اگر اسی حال میں جانا ہو تو بڑا نقصان ہو جائے گا، بڑا خسران ہو جائے گا۔ اللہ ہمارے حال پر رحم فرما دیجیے، کرم فرما دیجیے۔ اللہ بہکتے بھٹکتے زندگی گزر رہی ہے، کوئی عمل بھی ایسا نہیں جو آپ کی بارگاہ میں پیش کیے جانے کے قابل ہو۔ اللہ معاف فرما دیجیے، اللہ معاف فرما دیجیے۔ اللہ ہمیں اچھا بنا دیجیے، اللہ ہمیں ایسا بنا دیجیے اللہ کہ ہم آپ کو پسند آ جائیں۔ اللہ ہمیں ایسا بنا دیجیے اللہ، اے اللہ ایمان کامل عطا فرمائیے، یقین صادق عطا فرمائیے، حسن عمل عطا فرمائیے، اخلاق حسن عطا فرمائیے، آپ کے حبیب صلی اللہ علیہ وسلم کی سچی محبت عطا فرمائیے، تعلق عطا فرمائیے، اخلاص عطا فرمائیے، تعلق خاص عطا فرمائیے۔ اللہ اس ماہ مبارک کی پوری قدردانی کی توفیق عطا فرمائیے، اللہ پوری توفیق عطا فرمائیے۔ اللہ دن بڑے تیزی کے ساتھ گزر رہے ہیں، اے اللہ رمضان رمضان کہتے رہے، اے اللہ دیکھتے دیکھتے دن گزر جائیں گے، اللہ ناقدری سے ہماری حفاظت فرمائیے، اللہ ہماری حفاظت فرمائیے۔ اللہ اے اللہ پورے عالم کے مسلمانوں کو اے اللہ آپ کے احکام پہ چلنا آسان فرمائیے، اللہ آپ کے حبیب صلی اللہ علیہ وسلم کی سنتوں پر عمل کرنا آسان فرمائیے، اللہ رحم و کرم کے فیصلے فرمائیے، اللہ یہاں آنے والوں کو قبول فرمائیے، اے اللہ ان کے آنے کو بے حد قبول فرمائیے، اے اللہ ان کے سفر کو وسیلہ ظفر بنائیے، بار بار کاروبار میں برکت دیتا ہوں، اللہ رحم و کرم کے فیصلے فرمائیے۔ اللہ جو مانگا ہے عطا فرمائیے، جو مانگنے سے رہ گیا عطا فرمائیے۔ وصلی اللہ علی خیر خلقہ محمد و آلہ و اصحابہ اجمعین۔